यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। आगामी फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउन सरकार, निर्वाचन आयोग र राजनैतिक दलहरूबीच त्रिपक्षीय सम्वाद गर्नुपर्नेमा दलका नेताहरूले जोड़ दिनुभएको छ। आसाम निर्वाचनका विषयमा आयोगले हिजो राजनैतिक दलहरूसँग गरेको छलफलमा नेताहरूले सरकारले दलहरूसँग अन्तर्सम्वाद गर्नुपर्ने र निर्वाचनको पूर्व वातावरण तयार गर्नुपर्नेमा जोड़ दिनुभयो। छलफलमा सहभागी नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले दलहरूले पनि जेएनजी आन्दोलनको मर्मलाई आत्मसात गर्नुपर्ने र सरकार तथा दल सबैका तर्फबाट प्रतिशोधको भावना हटाएर निर्वाचनको वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले निर्वाचनको वातावरण बनाउनेमा मुख्य गरी सरकारको भूमिका हुने धारणा राख्नुभयो। नेकपा एमालेका उपाध्यक्ष गुरू प्रसाद बरालले राजनैतिक दलका नेताहरूलाई स्थान हत्तोक्ने, राहदानी रोक्का गर्ने, जुलुस सभा गर्न नदिने जस्ता सरकारका निर्णय निर्वाचनको वातावरणका लागि बाधक भएको धारणा राख्नुभयो। नेकपा माओवादी केन्द्रका नेता देव गुरूङले जे जसरी निर्वाचन घोषणा भए पनि आफूहरू निर्वाचनमा जान तयार रहेको तर सरकारले दलहरूलाई विश्वासमा लिन सक्नुपर्ने धारणा राख्नुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता, आगामी माघ 11 प्रस्तावित राष्ट्रिय सभाको 18 सदस्यको निर्वाचन, मतदाता नामावली, मतदाता मतदान स्थल, मतदान केन्द्र, राजनीतिक दलसँग आयोगले अपेक्षा राखेको लगायतका विषयमा हिजो छलफल गरिएको निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले फागुन 21 गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रचन युवा पुस्तालाई आग्रह गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो सरकार र जेएनजी आन्दोलनकारी अभियन्ताहरूसँगको छलफलमा राष्ट्रपति पौडेलले देश नयाँ ढंगले सुशासनको पक्षमा अगाडि बढ़ाउने अहिले अवसर रहेकाले सबैले मिलेर सदुपयोग गर्नुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले युवा पुस्ताले गरेको आन्दोलनले चाहे जस्तै देश साँच्चिकै भ्रष्टाचार, नातावाद, कृपावादबाट मुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस् र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनावको घोषणा गरिएको बताउनुभयो। राष्ट्रपति पौडेलले संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभए पनि युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितिमा सरकारलाई समेत सहभागी गराएर जेएनजी प्रतिनिधिहरूसँग छलफल गरेको बताउनुभयो। उहाँले आन्दोलनकारीका बाँकी मागका बारेमा सरकारले ध्यान दिने बताउनुभयो। राष्ट्रपति पौडेलले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धिका रूपमा संविधानमा भएको राष्ट्रपतिलाई अन्तर्निहित राष्ट्रिय एकता प्रवर्धन गर्ने अधिकार प्रयोग गरेर वर्तमान अन्तरिम सरकार गठन भएको जानकारी दिनुहुँदै यसलाई आन्दोलनको सफलताका रूपमा लिएर फागुन 21 गतेको निर्वाचनमा होमिन आग्रह गर्नुभयो। राष्ट्रपति पौडेलले युवाहरूको जायज माग देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थ पूर्ति गर्न चाहनेहरूबाट पनि सचेत रहन आग्रह गर्नुभयो। त्यसक्रममा प्रधानमन्त्री सुशीला कार्कीले वृद्ध उमेरमा पनि स्वास्थ्यलाई ख्याल नगरी राष्ट्रपतिले देशको विषम परिस्थितिलाई सम्हाल्न रातभर गर्नुभएको अथक प्रयासको प्रशंसा गर्नुभयो। प्रधानमन्त्री कार्कीले राष्ट्रपतिले युवाहरूलाई गर्नुभएको आग्रह राष्ट्रपिताको जस्तो भावुक र मार्मिक रहेको बताउनुभयो। उहाँले राष्ट्रपति कलिलो उमेरदेखि नै देश र जनताका लागि निरन्तर संघर्ष गर्नुभएको परिपक्व नेता भएको बताउनुहुँदै उहाँको भनाई अन्तस्करणको आवाजका रूपमा लिन जेएनजी युवाहरूलाई आग्रह गर्नुभयो। सरकारले अमेरिका, चीन, जापान लगायत 11 देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको बैठकले अघिल्लो सरकारले नियुक्त गरेका विभिन्न 11 देशका राजदूतलाई कार्तिक 20 गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो। सरकारले फिर्ता बोलाएका राजदूतहरूमा कृष्ण प्रसाद ओली चीन, लोकदर्शन रेग्मी अमेरिका, चन्द्र घिमिरे बेलायत, नेत्र तिमिल्सिना मलेसिया, शैल रूपाखेती जर्मनी, धन प्रसाद पण्डित इजरायल, जंग प्रसाद चौहान रूस, सनिल नेपाल स्पेन, रमेश चन्द्र पौडेल कतार, नरेश विक्रम ढकाल साउदी अरब र दुर्गाबहादुर सुवेदी जापान रहनु भएको छ। हिजोको मन्त्री परिषदको बैठकले नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेशन लिमिटेडको संयुक्त लगानीमा इनरुवा, पूर्णिया र दोधारा बरेली 400 केवी अन्तर्देशीय विद्युत प्रसारण लाइनको दुईवटा संयुक्त कम्पनीहरू नेपाल र भारत दुवै देशमा स्थापना गर्ने निर्णय गरेको छ। संचार मन्त्री खरेलले संयुक्त दुई कम्पनीहरूमा नेपाल विद्युत प्राधिकरणबाट 1 अर्ब र 2 अर्ब रूपियाँ बराबरको पुँजी लगानी गर्न स्वीकृति दिने निर्णय भएको पनि जानकारी दिनुभयो। विश्व ब्याङ्कबाट सार्वजनिक वित्त व्यवस्थापन परियोजनाका लागि प्राप्त हुने 10 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने, नेपाल र भारतबीच पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय भएको मन्त्री खरेलले बताउनुभयो। संचार मन्त्री खरेलले किर्तिपुर क्रिकेट रंगशाला आयोजनाको गुरूयोजना स्वीकृत गरी गुरूयोजना बमोजिमको बाँकी कामको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढ़ाउन स्वीकृति प्रदान गर्ने निर्णय पनि गरिएको जानकारी दिनुभयो। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको जारी बैठकमा हिजो बोल्ने नेताहरूले सुरक्षाको प्रत्याभूति सहित निर्वाचनको वातावरण बनाउन सरकारले भूमिका खेल्नुपर्ने धारणा राख्नु भएको छ। बैठकमा नेताहरूले आम नागरिकले सुरक्षाको महसुस गर्न नसकेको, सुरक्षा निकायको मनोबल उठ्न नसकेको र सरकारको हालसम्मको गतिविधिले निर्वाचनको सहज वातावरण बन्ने भन्दा पनि प्रतिशोध साध्ने बाटोमा अघि बढ़ेको देखिएको हिजोको बैठकपछि कांग्रेस प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी दिनुभयो। बैठकमा नेताहरूले जेएनजी आन्दोलनका क्रममा पार्टी सभापति शेरबहादुर देउवामाथि भएको सांघातिक हमलाप्रति निन्दा गर्नुका साथै आन्दोलनको घटनाको जरैदेखि छानबिन गरी दोषीमाथि कार्यवाही हुनुपर्ने र संसदको पुनस्थापना वा निर्वाचन दुवैमा नेपाली कांग्रेस खुल्ला रहनुपर्ने धारणा राख्नु भएको प्रवक्ता डाक्टर महतले जानकारी दिनुभयो। हिजो नेताहरू डाक्टर शेखर कोइराला, मोहन बहादुर बस्नेत, राजीव कोइराला लगायत 7 जनाले धारणा राख्नु भएको र आज बिहान 11 बजे पुनः बैठक बस्ने नेपाली कांग्रेसले जनाएको छ। त्यस्तै नेकपा एमालेको जारी केन्द्रीय कमिटिको बैठकमा नेताहरूले संविधानलाई सही बाटोमा ल्याउन प्रतिनिधि सभा पुनस्थापना उपयुक्त माध्यम हुनुपर्नेमा जोड़ दिनुभएको छ। संविधान र जनअधिकारको रक्षाका लागि प्रतिनिधि सभाको पुनस्थापना गरेर जानुपर्छ भन्ने कुरा उठेको भए पनि एमाले निर्वाचनबाट भाग्न नखोजेको बैठकपछि एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बताउनुभयो। बैठकमा पार्टी नेतृत्व परिवर्तनका विषयमा पनि छलफल यहीले चलाए पनि त्यो विषय पार्टीको आगामी महाधिवेशनले निष्कर्षमा पुर्याउने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा रहेका दलहरू बीचमा एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनु भएको छ। चितवनमा हिजो आयोजित कार्यक्रममा संयोजक प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जाल मार्फत संगठित युवाको आन्दोलनलाई नयाँ राजनीतिक चेतनाको संकेतका रूपमा लिनुपर्ने बताउनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताउनु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको संचालक समिति र सर्वोच्च अदालतको प्रतिनिधि मण्डलसँगको संयुक्त भेटमा उहाँले अदालतको सेवा रोक्न नहुने धारणा राख्नुभयो। काठमाडौँ जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक व्यवस्थाका लागि बैठकमा छलफल भएको थियो। बैठकमा नागरिक उड्डयन प्राधिकरणको भवनबाट जिल्ला अदालत काठमाडौँको काम शुरू गर्ने बारे छलफल गरिएको हो। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित भवन उपलब्ध गराउन त्यस क्रममा आग्रह गर्नुभएको थियो। प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालिरहनुभएका कार्कीले स्वास्थ्य सचिव डाक्टर विकास देवकोटालाई हिजो बोलाई समस्या समाधानका लागि आवश्यक कदम चाल्न र प्रगतिबारे नियमित रूपमा जानकारी दिन प्रधानमन्त्री कार्कीले निर्देशन दिनुभएको हो। दक्ष जनशक्तिलाई न्यून पारिश्रमिकमा राख्न खोज्नु अनुचित भएको भन्नुहुँदै उहाँले समयमै समाधान नभए नर्सहरू विदेश पलायन हुने खतरा रहेको उल्लेख गर्नुभयो। गृहमन्त्री ओम प्रकाश अर्यालले मुलुकको शान्ति सुरक्षा एवं स्थिति सामान्यीकरणतर्फ अघि बढ़ेको र निर्वाचनको वातावरण निर्माण र तयारीका कामहरू क्रमशः अघि बढ़दै गएको बताउनु भएको छ। गृह मन्त्रालयको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा भएका प्रमुख उपलब्धि सार्वजनिक गर्नुहुँदै हिजो उहाँले जेएनजी आन्दोलनका मृतक घाइतेहरूको व्यवस्थापन एवं पुनस्थापना, आन्दोलनमा क्षतिग्रस्त संरचनाको पुनस्थापना पुननिर्माणका कामहरू अघि बढ़ाइएको जानकारी दिनुभयो। गृहमन्त्री अर्यालले यस अवधिमा सेवा प्रभावमा सुधार एवं सुशासन र विपद पूर्व तयारी, प्रतिकार्य, राहत र पुनस्थापनाका काम प्रभावकारी रूपमा अघि बढ़ेको पनि उल्लेख गर्नुभयो। जेएनजी प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिलाई शहीद घोषणा गर्ने गरी प्रक्रिया अन्तर्गत सरकारले हालसम्म जिल्ला प्रशासन कार्यालयहरू मार्फत 76 जना मृतकको विवरण संकलन गरेको उहाँले बताउनुभयो। गृह मन्त्रालयमा प्राप्त हुने युवा पुस्ताका गुनासो र आवाजलाई सम्बोधन गर्न मन्त्रालयमा सहायता कक्ष एवं जेएनजी सहजीकरण सचिवालयको स्थापना गरिएको उहाँले जानकारी दिनुभयो। जेएनजी आन्दोलनका घाइतेको उपचार, आर्थिक सहायता एवं राहत व्यवस्थापन लगायतको समग्र प्रक्रियालाई समन्वय गर्न जेएनजी प्रतिनिधिहरूसहितको समन्वय समिति गठन गर्ने कार्य प्रारम्भ भएको पनि मन्त्री अर्यालले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र थारू आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित एक कार्यक्रममा प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले आयोगको प्रतिवेदन पेश गर्नुभयो। त्यस्तै थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोध सिंह थारूले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेश गर्नुभयो। मध्य प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले जेएनजी आन्दोलनले उठाएको सुशासन समृद्धि र जनतालाई सरल सेवा प्रवाहको माग सम्बोधन गर्ने प्रदेश सरकारको प्राथमिकता भएको बताउनु भएको छ। पद तथा गोपनीयताको शपथ लिनुभएपछि हिजो पत्रकारहरूसँग जनकपुरधाममा कुराकानी गर्नुहुँदै उहाँले संघीयतालाई बलियो बनाउन प्रदेशमा गठबन्धनको सरकार बनाइएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल हरिप्रसाद कल्याणी रिमाल संचार सेवा पुरस्कारबाट सम्मानित हुनुभएको छ। हरिप्रसाद कल्याणी रिमाल नाट्य प्रतिष्ठानले जमलस्थित राष्ट्रिय नाचघरमा हिजो आयोजना गरेको नाट्य संगीत एवं संचार सेवा सम्मान तथा पुरस्कार वितरण समारोहमा मन्त्री खरेललाई सम्मान प्रदान गरिएको हो। संचार मन्त्री खरेललाई पत्रकारिताका विधामा खास गरी टेलिभिजन पत्रकारिताका माध्यमबाट मुलुक र जनताको आवाजलाई मुखरित गरी जनताको सच्चा पहरेदारी र पैरवी गरे बापत सम्मान गरिएको हरिप्रसाद कल्याणी नाट्य प्रतिष्ठानले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महोत्तरी क्षेत्र नम्बर 4 ख-बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य सरोज कुमार सिंह सहित 16 जना विरूद्ध भ्रष्टाचार सम्बन्धी कसूरमा मुद्दा दायर गरेको छ। सिंहले विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको खातामा जम्मा दाखिला भएको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आयोगले जनाएको छ। झापाको गौरादह नगरपालिका 9 स्थित सिस्ने खोलामा माछा मार्ने क्रममा डुबेर हिजो 3 जना बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका 2 छोरी 7 वर्षीय सुषमा 9 वर्षीय स्वीकृति र स्थानीय निर्मला परियारकी 11 वर्षीय छोरी रोशी रहेका छन्। र गत भदौ 24 गतेको प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका 122 फरार कैदी बन्दीलाई नेपाल प्रहरीले काठमाडौँबाट पक्राउ गरेको जनाएको छ। त्यस्तै कास्की कारागारको बन्दीगृहबाट भागेका 81 जना कैदी बन्दीलाई पनि प्रहरीले पक्राउ गरेको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। नमस्कार।